यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित। भोलिदेखि मौसममा सुधार आउने मौसमविदको भनाई। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सामूहिक छलफलका लागि निष्कर्ष प्रस्तुत गर्न शुरू। तमलोसारका अवसरमा भोलि देशभर सार्वजनिक विदा। र अमेरिका र युरोपेली देशहरूमा एकै दिनमा अहिलेसम्मकै धेरै संख्यामा कोविड संक्रमण पुष्टि।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन आएको र देशभरि नै सामान्य तथा पूर्ण बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ भने आज राति पनि यो प्रणाली सक्रिय नै रहने विभागका मौसमविद गंगानगर कोटीले जानकारी दिनुभयो।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभरि सामान्यदेखि पूर्णतया बदलीको अवस्था रहेको छ। देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। त्यसै गरी उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम खालको हिमपातहरू भइरहेको छ। यो प्रणाली आज रातिसम्म पनि सक्रिय नै रहने देखिन्छ। भोलि बिहानबाट देशको पश्चिमी भूभागबाट यो प्रणाली क्रमिक रूपमा सुधार हुँदै आउने देखिन्छ। भोलिबाट देशका धेरैजसो स्थानहरूमा घाम लाग्ने सम्भावना छ, तर बिहानदेखि बेलुकासम्म नै घाम लाग्ने भन्ने हुँदैन। समय समयमा बादलहरू चाहिँ लाग्न सक्छ, तर वर्षा हुने सम्भावना
गैरातीदेखि नै काठमाडौँ उपत्यका लगायत देशभरका धेरैजसो स्थानमा वर्षा तथा हिमपात भइरहेको छ। गैरातीदेखि भएको हिमपातका कारण सुदूरपश्चिमका पहाड़ी जिल्लाका भीमदत्त राजमार्ग र जय पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ। सुदूरपश्चिमका 7 पहाड़ी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहु खर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरूद्ध भएको हो। हिमपातका कारण तराई पहाड़का जिल्लाका लागि छुटेका सवारी साधन राजमार्गमै रोकिँदा यात्रु अलपत्र परेका हाम्रा संवाददाताले जनाएका छन्। डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात शुरू भएसँगै चिसो बढेपछि वृद्ध वृद्धा तथा बालबालिका बढ़ी प्रभावित भएका छन्। गैरातीदेखि लगातार पानी परेसँगै बढ़ेको चिसोका कारण कर्णालीका हिमाली जिल्ला जाजरकोट, रूकुम, पश्चिम मुगु, हुम्ला, डोल्पा र कालीकोटको जनजीवन पनि प्रभावित भएको छ। उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिकाको उच्च भागमा हिमपात भएको छ। हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ भने कर्णालीको हवाई सेवा पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षा र हिमपातकै कारण मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड पनि अवरूद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ पाती हाल्ने खण्ड हिमपातका कारण अवरूद्ध भएको हो। बागलुङको निसीखोला गाउँपालिका 6 सिपमा 2 फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सड़क अवरूद्ध हुँदा पूर्वी रूकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रूकुमका लागि छुटेका सवारी साधन सड़कमै अलपत्र परेका छन्। त्यस्तै त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर जिल्लाको सिमभन्ज्याङ र अघोर क्षेत्रमा हिमपात भएपछि हेटौडा काठमाडौँको यातायात सेवा आज बिहानैदेखि अवरूद्ध भएको छ। हिमपात तथा हुस्सुका कारण दुर्घटना हुने जोखिम देखिएकाले आज बिहान 7 बजेदेखि काठमाडौँबाट हेटौडातर्फ र हेटौडाबाट काठमाडौँतर्फ गुड्ने यातायात सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम मलसिनाले जानकारी दिनुभयो। यसैबीच लगातारको वर्षा तथा मौसमको प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान पनि आज अपरान्ह 4 बजेदेखि रद्द गरिएको छ। उता मौसम प्रतिकूलताका कारण पोखराबाट काठमाडौँ, भैरवा, नेपालगंज, विराटनगर, सिमरा, भरतपुर, जोमसोम लगायतका स्थानमा जाने पर्यटक सैर गराउने हेलिकप्टर र अल्ट्रालाइटका सबै उडान रद्द भएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि भने मौसममा विस्तारै सुधार आउने र देशका धेरैजसो स्थानमा घाम लाग्ने सम्भावना रहेको छ। भोलि दिनभर घाम नलागे पनि वर्षाको सम्भावना भने न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी हिमाली तथा पहाड़ी जिल्लाका उपल्लो भागमा पनि गैरातीदेखि परेको वर्षासँगै हिमपातका कारण जनजीवन प्रभावित भएको छ। पहाड़ी जिल्लाहरू पाँच थर, ताप्लेजुङ, हिमाली जिल्लाहरू दोलखा, गोर्खा, धादिङ, रामेछाप, रसुवा लगायतको उपल्लो क्षेत्रमा हिमपात भएको हाम्रा संवाददाताले जनाएका छन्। पाँच थरको पौवा भन्ज्याङ, सके पोखरी, छिन्तापु सहितका क्षेत्रमा बाक्लो हिमपात भएको छ। जुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा भारी हिमपातसँगै बढ़ेको अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको छ। हिमपातले हिउँदे बाली नालीको उत्पादन बढ़ाउन मदत पुग्ने भए पनि चिसोले दीर्घरोगी, बालबालिका र सड़कमै गुजारा गरिरहेकाहरू प्रत्यक्ष प्रभावित भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लासँगै साभिक कर्णालीका जिल्लामा मंगलबार रातिदेखि भएको हिमपातले अत्यधिक चिसो बढ़ेको छ। कर्णालीमा न्यूनतम तापक्रम -12 पुगेपछि धारामा पानी जम्नेदेखि हिण्डुल गर्न तथा पशु चौपायालाई दाना पानी दिन पनि मुस्किल भएको स्थानीय बताउनुहुन्छ।
हिमपातले गर्दा जुम्लामा एकदमै कठिनाई भएको छ। मान्छेलाई यताउति जान अनि गाई गुरूलाई घाँस हाल्न, बाली नालीलाई त एकदमै उपयुक्त भयो तर मानिसहरूलाई असर पड़ेको छ।
पुसमा आएको हिउँले चाहिँ बर्खाको बालीलाई एकदम राम्रो गर्ने भइरहेको छ भने बुढा पाकाहरूलाई र बाल बच्चाहरूलाई चिसोले कठाउने।
चिसोले विशेष गरी दीर्घ रोगी, ज्येष्ठ नागरिक, बालबालिका र सड़क मानव प्रभावित भएको देखिन्छ। चिसोबाट ज्येष्ठ नागरिक बालबालिकालाई जोगाउन विशेष ख्याल राख्न स्वास्थ्य कर्मी गुरू प्रसाद चौलगाईको सुझाव छ। हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुष माघको महिनामा हिमपात हुनु राम्रो मानिन्छ। कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक सुखिराम नेपाली
जनजीवन गर्नमा कष्टकरै होला तर उत्पादनमा वृद्धि भएर किसानको लागि त अत्यन्तै राहत नै होला। भोगमरीलाई पनि केही न्यूनीकरण गर्ने अवस्था देखिन्छ।
हिमपातले साभिक कर्णालीको हवाई तथा यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले अत्यावश्यक बाहेक गाडीको यात्रा नगर्न पनि अनुरोध गरेको छ भने सर्वसाधारणलाई न्यानो प्रदान गर्न चोक चोकमा आगो बाल्ने, न्यानो कम्बल तथा जकेट बाँड्नेसँगै हिमपातबाट प्रभावित हुने नागरिकहरूको राहत र उद्धारको पूर्व तयारीमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी विजया कुमारी परसाई।
हामी चाहिँ उद्धारको लागि तयारीमा छ, तातो ब्ल्याङ्केट र ज्याकेट अनि अब खाद्यान्न पनि युटुब बाहिर सँगसँगै हामीले कोअर्डिनेसन गरिरहेको छ। कहीँबाट खबर आयो भने खाद्यान्नको सामग्री र अनि ब्ल्याङ्केट र उसमै छ।
हिमपातसँगै बढेको अत्यधिक चिसोले ज्येष्ठ नागरिक, बालबालिका र सड़क मानव बढी प्रभावित हुने र विपन्न नागरिकहरू समस्यामा पर्ने भएको हुँदा सरकारवालाहरूले उनीहरूको राहत र उद्धारमा विशेष ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा प्रतिनिधिहरूले राजनैतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएको छ। महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनैतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव प्रसाद गुरूङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि प्रतिनिधिहरूको समूहगत निष्कर्ष प्रस्तुत गर्नुभएको हो। दुवै प्रतिवेदनमाथि छलफल गर्न बन्द सत्रले 25 समूह बनाएको थियो। समूहमा हिजो र आज छलफल गरी आएको निष्कर्ष आज दिउँसो 1 बजेदेखि शुरू भएको बन्द सत्रमा समूहका नेताहरूले छलफलका लागि प्रस्तुत गर्नुभएको छ। बन्द सत्रमा राजनैतिक प्रतिवेदन र विधान संशोधन भन्दा बाहिर गएर प्रस्तुति नगर्न र समूहगत प्रस्तुति लिखित रूपमा राख्न समेत निर्देशन जारी गरिएको छ। प्रस्तुतिको अभिलेखीकरण गर्न माओवादीको बन्द सत्रमा 3 जनाको टोली बनाएको छ भने माओवादी केन्द्रले समूहका नेतालाई आफ्नो प्रस्तुति 15 मिनटभित्र सक्न समय तय गरेको छ। राजनैतिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन हलबाट अनुमोदन पश्चात नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू हुनेछ। यसका लागि पार्टीको निर्वाचन आयोगले काम थालिसकेको माओवादी केन्द्रले जनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेलको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नयनसिंह महर लगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाउनु भएको छ। धनगढ़ी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिनुभयो। सबै स्थानीय तहका जनप्रतिनिधि सहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निमन्त्रणा गरिएको उहाँले बताउनुभयो। सुदूरपश्चिमको योजनाको खाका बनाउने कार्यमा त्यस प्रदेशका 9 जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तर्क्रिया गरिने उहाँले बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनैतिक दलहरूबीच सहमतिका साथ राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिने बताउनुभयो। अध्यक्ष यादवले राज्य पुनर्संरचना आयोगले सिफारिश गरे अनुसारका प्रदेश बनाउनु पर्ने र स्थानीय तहको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले वैधानिक रूपमा वैदेशिक रोजगारीका निम्ति विश्वका 76 देशमा पुगेका नेपालीको हक हितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मंचहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा मन्त्री खड्काले आफ्नो भाग्य चम्काउन अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीका समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयले समन्वयात्मक ढंगले काम गरिरहेको बताउनुभयो। कोरोना महामारीले शिथिल पारेको अर्थतन्त्रलाई टेवा दिइरहेको विप्रेषणले शिक्षा स्वास्थ्य र केही उत्पादन क्षेत्रमा पनि योगदान गरिरहेकाले त्यसको व्यवस्थापनमा पनि गम्भीर ध्यान पुग्नु अपरिहार्य भएको उहाँले बताउनुभयो। खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताउनु भएको छ। नेपाली कांग्रेसको 14 महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज काठमाडौँमा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागि परेको बताउनुभयो। पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्व पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कृष्ण प्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्यागी युवा पुस्तालाई अघि बढ़ाउन भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालका प्राकृतिक जैविक सामाजिक र सांस्कृतिक सम्पदाका विषयसँग सम्बन्धित 31 प्रकारका विभिन्न तस्विर अंकित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ। हुलाक सेवा विभागद्वारा आज आयोजित कार्यक्रममा संचार मन्त्री कार्कीले प्राकृतिक सम्पदाको संरक्षण सम्वर्धन र प्रचार प्रसार गर्न तथा नेपालको पहिचान कायम गर्न प्रकाशित टिकट प्रतीकका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका केन्द्रीय सदस्य आंगेलु शेर्पाका पिता नुर्बुवांगडा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। आज एक शोक विज्ञप्ति जारी गर्नुहुँदै पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सभापति देउवाले प्रजातन्त्रप्रति प्रतिबद्ध सरल मिलनसार र सहयोगी शेर्पाको निधनले नेपाली कांग्रेसले एक अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताउनु भएको उल्लेख गर्नुभयो। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 3 निवासी स्वर्गीय शेर्पाको गत सोमबार साँझ निधन भएको थियो। झापामा मोटरसाइकल दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दमक नगरपालिका 2 स्थित भाङबारीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चितवनको राप्ती 4 निवासी 19 वर्षीय किशन सेन्चुरी, ताप्लेजुङको भुइँखोला 3 निवासी 19 वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी 4 निवासी 23 वर्षीय अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। एउटै मोटरसाइकलमा सवार 3 जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो। बागलुङमा भीरबाट लडेर 2 जनाको मृत्यु भएको छ। जिल्लाको बडीगाड गाउँपालिका 2 जिमीका 24 वर्षीय कमल गिरी र सल्यानको कपुरकोट गाउँपालिका 6 कपुरकोट घर भइहाल बरेङमा सड़क निर्माणको काम गर्दै आएका 55 वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो। सरकारले कोरोना भाइरस विरूद्धको खोप लगाउन उपत्यकाका सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई भेरोसेल, कोविशील्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। 12-17 वर्ष उमेर समूहलाई केही दिनभित्रै फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सचिव डाक्टर रोशन पोखरेलले लक्षित समूहका लागि दिइने फाइजर खोप अबको 10 दिनभित्रै काठमाडौँ उपत्यका सहित बाँकी जिल्लामा खोप लगाउन शुरू गरिने जानकारी दिनुभयो। यस्तै आज देशभर 220 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 253 जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणका कारण आज थप 2 जनाको मृत्यु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्याल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी बीच चालू आर्थिक वर्षको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो। यसै गरी नेपाल दूरसंचार प्राधिकरण, गोर्खापत्र संस्थान, विज्ञापन बोर्ड, राष्ट्रिय समाचार समिति, चलचित्र विकास बोर्ड, नेपाल टेलिभिजन, राष्ट्रिय सूचना केन्द्र र सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष तथा निर्देशकहरूसँग पनि कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर अर्यालले सम्झौता पत्रमा प्रतिबद्धता जनाए अनुरूप परिणाम आउने गरी कार्य सम्पादन गर्न सम्बन्धित कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो। सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मानित र मर्यादित जीवनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि युवाहरूको बढ़दो विदेश पलायनले ज्येष्ठ नागरिकहरू भने एक्लो र असुरक्षित महसुस गर्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सिप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन मानिन्छन्। सरकारले ज्येष्ठ नागरिकको सुरक्षा अधिकार र सहज जीवन यापनका लागि विभिन्न सकारात्मक नीति अवलम्बन गरे पनि वैदेशिक पलायन र सन्तानकै व्यवस्थाका कारण निराशाजनक जीवन यापन गर्न बाध्य भएका छन्। बागलुङका ज्येष्ठ नागरिक बुद्धि बहादुर केसी
पैसा छ, त्यो पैसाले खान दिँदैन, त्यसलाई चिसोको तातो बनाइदिने पनि व्यवस्था छैन।
सरकार पक्षबाट सकारात्मक सहयोग प्राप्त भए पनि ज्येष्ठ नागरिक घर परिवारबाटै अपहेलित हुन पुगेको बताउनुहुन्छ ज्येष्ठ नागरिक संघ बागलुङका निवर्तमान अध्यक्ष काजी रोशन।
ज्येष्ठ नागरिकहरू समाज र धरतीका धरोहरहरू हुन्। जिन्दगीभर अनेक दुःख कष्ट, धेरै उठाव चढावहरू परिवारको लागि, बाल बच्चाहरूको लागि आफ्नो कुर्बानी गरे। देखिँदैन, घरभित्र नै ज्येष्ठ नागरिकहरू परिवारबाट नै पीड़ित छन्। उनीहरू अवसर लिन जान पनि सक्दैनन्।
सरकारले ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सेवा सुविधा समेत प्रदान गर्दै आएको छ। ज्येष्ठ नागरिकको जीवनलाई सहज र सरल बनाउनका लागि बागलुङ नगरपालिका सकारात्मक रहेको बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल।
यो विशेष अवस्थाका निम्ति राज्यले पनि विशेष ढंगले सोच्नु पर्यो। खानपिन, आहार विहार, सामाजिक सम्बन्धहरू, यिनलाई पनि हामीले सुव्यवस्थित गर्नुपर्ने आवश्यकता हुन्छ। व्यक्तिगत पारिवारिक स्याहार सुसारको खाँचो त जरूर पर्छ नै। नगरपालिकाले पनि ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम भनेर 2-3 लाख रुपियाँ पैसा राखेको छ।
बढ्दो शहरीकरण, वैदेशिक रोजगार र व्यस्त जीवन शैलीले गर्दा अहिले ज्येष्ठ नागरिक असुरक्षित हुँदै गएको सहज अनुमान गर्न सकिन्छ। यसको लागि परिवार लगायत सबै सरकारवाला जिम्मेवार बन्नुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
सरकारले भोलि पुष 15 गते तमुलोसारको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ। पुष 15 गते तमुलोसार परेकाले देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। आजको मन्त्री परिषद बैठकले तमुलोसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेपछि गृह मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र युरोपेली राष्ट्रहरूले कोविड महामारी शुरू भए ताकै सबैभन्दा धेरै संक्रमित भेटिएको जनाएका छन्। अमेरिकामा मात्रै सोमबार एकै दिन 4,40,000 नयाँ संक्रमित भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्। यसै गरी फ्रान्स, इटाली, ग्रीस, पोर्चुगल र इंग्ल्याण्डमा पनि सबैभन्दा ठूलो संख्यामा संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य अधिकारीहरूले क्रिसमस अवधिमा परीक्षणको विवरण अध्यावधिक हुन नसकेका कारण एकैपटक धेरै संख्यामा संक्रमण देखिएको हुन सक्ने आशंका व्यक्त गरेको बीबीसी जनाएको छ। हालै देखा परेको ओमिक्रोन भेरिएन्ट कम घातक भए पनि बढ़ी आक्रामक भएकाले अस्पतालहरूमा चाप बढ़न सक्ने स्वास्थ्य अधिकारीहरूले आशंका व्यक्त गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
वीरगंज स्थित आईसीपी र सुक्खा बन्दरगाहको क्षमता विस्तारका लागि वीरगंजको अलौमा जग्गा अधिग्रहण गर्न दोस्रो चरणको मुआब्जा वितरण शुरू भएको छ। वैदेशिक व्यापार सहजीकरणका लागि वीरगंजमा संचालित 2 भन्सारको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि दोस्रो चरणको मुआब्जा वितरण शुरू गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले आईसीपी र सुक्खा बन्दरगाह बीचको 62 बिघा जग्गाको मुआब्जा वितरण थालेको हो। सरकारले चालू आर्थिक वर्षमा 1 अर्ब रुपियाँ थप बजेट निकासा गरेपछि दोस्रो चरणको मुआवजा वितरण गर्न शुरू गरिएको हो। पर्वतको नयाँ मोदीदेखि कास्कीको लाहचोकसम्म 132 केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ मोदी लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदी लाहचोक खण्डको निर्माण सम्पन्न भई बुधबारबाट सञ्चालनमा आएको हो। लाहचोकमा 132-133 केभी सब स्टेशनमा 30 MVA को पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ। निर्माण सम्पन्न सब स्टेशनबाट कास्कीको माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति हुनेछ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पोखरा, लुम्बिनी र चितवनका पर्यटकीय क्षेत्रको संयुक्त रूपमा प्रवर्धन गरिने भएको छ। लामो समयसम्म कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड गण्डकीको पहलमा तीनै प्रदेशका पोखरा, चितवन र लुम्बिनीलाई समेटेर पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन स्वर्ण त्रिकोण अवधारणा प्रस्ताव गरिएको छ। एकैसाथ हिमाल पहाड़ र तराईका दृश्यलाई नजिकैबाट निहाल्ने गन्तव्यका रूपमा स्वर्ण त्रिकोणको पर्यटन प्याकेज प्रस्ताव गरिएको हो। विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनी, विश्वकै दुर्लभ एकसिङे गैंडा पाइने चितवन र हिमालको काखमा रहेको साहसिक पर्यटनको गन्तव्य पोखरालाई स्वर्ण त्रिकोणका रूपमा जोड्ने लक्ष्य अनुरूप अघिल्लो साता बोर्डका प्रतिनिधि, व्यवसायी सहितको टोलीले 4 दिने प्रवर्धनात्मक भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा विद्यमान पर्यटकीय पूर्वाधार, नयाँ पूर्वाधारको विकासको सम्भावना, चुनौती लगायतका विषयमा अवलोकन तथा छलफल समेत गरिएको छ। हवाई तथा स्थल मार्ग दुवैबाट जोडिएका तीनवटै स्थानको यात्रा जहाँबाट शुरू गर्दा पनि उत्तिकै सहज हुने देखिएको छ। हरेक ठाउँमा 4 दिनदेखि 7 दिनसम्मको प्याकेज बनाएर प्रस्तावित स्वर्ण त्रिकोण भ्रमण गर्न सकिने पर्यटन व्यवसायहरूले बताएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्राउन स्थानीय युवाहरूलाई दक्षिण कोरिया तालिमका लागि पठाउने भएको छ। नगरपालिकाले मौसमी कृषि श्रमिकहरूलाई दक्षिण कोरियाको ग्याङवन प्रदेश पठाउन त्यहाँको इन्टरनेशनल अर्बन ट्रेनिङ सेन्टर ग्याङवन प्रदेशसँग सम्झौता सम्पन्न गरेको छ। सम्झौता पत्र मंगलबार इन्टरनेशनल अर्बन ट्रेनिङ सेन्टर ग्याङवन प्रदेशलाई पठाइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो।
अब खेल समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशीपको फाइनलमा उज्बेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकोमा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ। आज सामाजिक सञ्जाल ट्विटर मार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनशीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्नुहुँदै राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको हो। सोमबार बंगलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनशीपमा नेपालले उज्बेकिस्तानलाई पराजित गरेको थियो। अब थप खेलकुद समाचार अजय बमबाट।
सूर्य नेपाल स्टर्न ओपनको उपाधि शुक्रबहादुर राईले जितेका छन्। धरान गल्फ क्लबमा सोमबारदेखि शुरू भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले 1 ओभर 61 स्कोर जोड्दै समग्रमा 5 स्ट्रोङको अग्रता लिएर उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,35,000 रुपियाँ प्राप्त गरे। शुक्रले समग्र 1 अन्डर 209 स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे। सुभाषले अन्तिम दिन 2 अन्डर 68 को प्रदर्शन गर्दै एमेच्योर तर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे। एमेच्योर तर्फ दोस्रो स्थान युवराज भुजेल र तेस्रो स्थान सद्भाव आचार्यले हासिल गरे। व्यावसायिक तर्फ दोस्रो स्थानमा धरानकै भद्र राई रहे। उनले समग्रमा 7 ओभर 217 स्कोरका साथ 88,000 रुपियाँ जिते। तेस्रो स्थानमा 9 ओभर 219 स्कोर जोडेका निरज तापाङले 65,000 रुपियाँ हात पारे। चौथो स्थानमा सञ्जय लामाले 10 ओभर 220 स्कोरका साथ 53,500 रुपियाँ प्राप्त गरे। प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एम्बेसर खेलाडी सम्मिलित प्रो एम इभेन्ट हुनेछ। नेपाली पुरुष तथा महिला दुवै राष्ट्रिय भलिबल टोली बिहिबार स्वदेश फर्कने भएको छ। बंगलादेशमा सम्पन्न एबीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनशीपमा च्याम्पियन महिला टोली चौथो भएको, पुरुष टोली निर्णायक र प्राधिकारी सहितको टोली बिहिबार स्वदेश फर्कन लागेको हो। नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहिबार बिहान 11:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने जानकारी दिनुभयो। महिला र पुरुष टोलीमा समान 12 खेलाडी, 2 प्रशिक्षक र 1 व्यवस्थापक रहेका छन्। पुरुष टोलीका मुख्य प्रशिक्षक हान एभिङ भने बंगलादेशबाटै आफ्नो देश नेदरल्याण्ड जानेछन्। उनलाई बुधबारै नेपाली भलिबल संघका पदाधिकारी बंगलादेशमै विदाई गरेका छन्। उनी फिफको सहयोगमा नेपाली पुरुष टोलीलाई प्रशिक्षण दिन मंगसिर पहिलो साता नेपाल आएका थिए।
अब मौसम। अहिले अधिकांश स्थानहरूमा हल्कादेखि वर्षा भइरहेको र उच्च पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 11.1 डिग्री सेल्सियस, न्यूनतम 8.4, वर्षा 7.7 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 8.1 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस, वर्षा 37.4 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 10.9 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 15.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस, वर्षा 1.6 मिलीमिटर। र दिपालको अधिकतम तापक्रम 13.6 डिग्री सेल्सियस, न्यूनतम 9.7 डिग्री सेल्सियस, वर्षा 14.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित, भोलिदेखि मौसममा सुधार आउने मौसमविदको भनाई। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सामूहिक छलफलका लागि निष्कर्ष प्रस्तुत गर्न शुरू। तमुलोसारका अवसरमा भोलि देशभर सार्वजनिक विदा। र अमेरिका र युरोपेली देशहरूमा एकै दिनमा अहिलेसम्मकै धेरै संख्यामा कोविड संक्रमण पुष्टि। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।